قل لا أجد فيما أوحي إلي. اے محمد صلی اللہ علیہ وسلم، ان سے کہیے جو وہی میرے پاس آئی ہے اس میں تو کوئی ایسی چیز نہیں پاتا جو کسی کھانے والے پر حرام ہو. یعنی یہ تم نے حلال حرام کے اپنے خود ساختہ تصور قائم کیے ہیں، یہ عورت نہ کھائے، یہ مرد کھائے، یہ فلاں کھائے، میری شریعت میں تو یہ چیزیں حرام نہیں ہیں. ہاں پھر کیا حرام ہے؟ دوبارہ وہی چیزیں جو سورۃ مائدہ میں آپ پڑھ چکے، الا یہ کہ وہ مردار ہو یا بہایا و خون ہو، یا سور کا گوشت کہ وہ ناپاک ہے، یا فسق ہو کہ اللہ کے سوا کسی اور کے نام پر ذبح کیا گیا ہو. پھر جو شخص مجبوری کی حالت میں کوئی چیز ان میں سے کھا لے بغیر اس کے کہ وہ نافرمانی کا ارادہ رکھتا ہو، اور بغیر اس کے کہ وہ حد ضرورت سے تجاوز کرے، تو یقیناً تمہارا رب درگزر سے کام لینے والا اور رحم فرمانے والا ہے. یہاں سور کی بات آئی تو کسی نے ایک ریسرچ بنا کر بھیجی تھی، کل کی جو ہم نے سور کی تھوڑی سی ڈیٹیلس پڑھی تھی اس پہ، تو انہوں نے بتایا کہ آپ یہ ایکسپیرئنس کر رہے ہیں کہ انسان کے جسم کے جو باڈی آرگنز ہیں نا، اس کی جگہ پہ ریپلیس کر کے پگ کے لگائے جائیں، اور پنکریاز، لبلبا اور اسی طرح کچھ چیزوں کو انہوں نے کرنے کی کوشش کی. اب ہم تو اس میں اسلام کو لائیں گے نا کہ جائز اور ناجائز، نان مسلم جو خود بھی ہیں وہ بھی اس پہ ہیزیٹنٹ ہیں، وہ کہہ رہے ہیں کہ کہیں ایسا نہ ہو. ایون فیٹس، ایون آپ دیکھیے جو بچے پیدا نہیں کر پاتے لوگ، وہ کہہ رہے ہیں، کوشش کر رہے ہیں کہ کسی طرح سور کا فیٹس اس میں لگا دیا جائے. اب ذرا سوچیں انسانیت کو کیا بنایا جا رہا ہے. اتنا خوفناک تھا پڑھ کے، مجھے خوف آیا کہ اللہ تعالیٰ پتہ نہیں ہماری آنے والی نسلوں کے کیا فتنے ہوں گے. آج تو آپ اور میں انسانوں کو جانوروں والی حرکتیں کرتے دیکھ سن رہے ہیں نا، اگر اللہ نہ کرے وہ وقت آ گیا کہ جانور ان جانوروں کا جسم میں دل لگ گیا، پھر کیا ہوگا؟ اور ٹرانسپلانٹ ہوتا ہے، اور انہوں نے سکسیزفل کہا، جگر کو ریپلیس کیا جا رہا ہے لیور کو، اور آپ بالکل اس کا سسٹم ایک ہوتا ہے، سور کا اور انسان کا اندر سے سسٹم ایک جیسا ہوتا ہے. تو بہت چانسز ہیں کہ آنے والے وقت میں ایسا ہونے لگ جائے. اللہ تعالی ہم سب کو فتنوں سے بچائے. یہود کی کچھ باتیں کہ ان پر بھی یہ چیزیں اسی لیے حرام ہوئی تھیں کہ انہوں نے دین میں کمی بیشیاں کر دی. وَلَلَّذِينَ هَادُوا حَرَّمْنَا كُلَّ ذِي ظُفُرٍ، اور جن لوگوں نے یہودیت اختیار کر لی ان پر ہم نے سب ناخن والے جانور حرام کر دیے، اور گائے اور بکری کی چربی بھی، وجوز اس کے جو ان کی پیٹھ پر یا ان کی آنتوں سے لگی ہوئی ہو یا ہڈی سے لگی رہ جائے. یہ ہم نے ان کی سرکشی کی سزا ان کو دی تھی، اور جو ہم کہہ رہے ہیں وہ بالکل سچ کہہ رہے ہیں. آپ کو پتا ہے کہ آج میں اور آپ تو چربی نہ کھائیں ہماری اپنی مرضی ہے، حرام تو نہیں ہے نا. یہود کو کچے گوشت میں سے چربی نکالنی پڑتی تھی، اور ان کی شریعت ہماری شریعت سے بہت مشکل تھی. وجہ کیا تھی؟ ایک تو اللہ کی طرف سے بھی کچھ ان کی شریعت کے اندر ایک سخت امتحان تھا، کچھ ان کے جو فقیہ تھے اور جو ان کے مذہبی لیڈر تھے نا، تقوی کے نام پہ یہ بھی حرام، یہ بھی حرام، یہ بھی حرام. تو جب قومیں سرکش ہو جاتی ہیں اور ان کے مذہبی رہنما دین کو اپنی اجارہ داری سمجھتے ہیں، تو اللہ تعالیٰ شریعت کو مشکل کر دیتا ہے. ہمارے دین میں ایسا کچھ نہیں ہے الحمدللہ. فرمائے فائن کذبو کا فقر ربکم ذو رحمہ، اب اگر وہ تجھے جھٹلائیں تو ان سے کہہ دو کہ تمہارے رب کا دامن رحمت وسیع ہے، اور مجرموں سے اس کے عذاب کو پھیرا نہیں جا سکتا. سیقول الذین اشرکوا لو شاء اللہ، یہ مشرک لوگ تمہاری ان باتوں کے جواب میں ضرور کہیں گے، اگر اللہ چاہتا تو ہم شرک نہ کرتے. ذرا ہائی لائٹ کریے، یہ اب شیطانی رویہ دکھنا شروع ہو گیا جو آگے ہم پڑھیں گے سورۃ الاعراف میں، کہ اپنے کاموں کا الزام اللہ کے سر پہ لگانا. آج بھی کچھ لوگ کہتے ہیں اللہ نہ کرائے ہم سے، پھر ہم شراب پی رہے ہیں روک لے اللہ، اللہ چاہے گا تو پڑھ لیں گے نماز. حضرت علی کو ایک موقع پہ اللہ کے نبی نے نصیحت کی کہ علی رات کو تہجد پڑھنا، تو ایسے ہی انہوں نے ایک جیسے لیئر موڈ میں یا لاڈ میں بندہ کہہ دیتا ہے نا، اچھا اگر اللہ اٹھائے گا تو میں اٹھ جاؤں گا. تو اللہ کے نبی نے اپنی ران پہ ہاتھ پھیرا اور قرآن کی ایک آیت پڑھی کہ انسان اللہ کے معاملے میں اتنا جھگڑالو ہو گیا. یعنی نیت کرو گے تو اللہ اٹھائے گا، خود سے کیسے تمہیں اٹھا دے گا. تو یاد رکھیے کہ خود کام نہ کرنا، اور یہ کہہ دینا کہ اللہ ہی نہیں چاہ رہا ہمارے بارے میں، ابھی اللہ کا ہی فیصلہ نہیں ہے، تو یہ بات اللہ تعالیٰ پر ایک قسم کا الزام آتا ہے. اور نہ ہمارے باپ دادا یہ کام کرتے، اور نہ ہم کسی چیز کو حرام ٹھہراتے. ایسی ہی باتیں بنا کر ان سے پہلے کے لوگوں نے بھی حق کو جھٹلایا تھا، یہاں تک کہ آخر کار ہمارے عذاب کا مزہ انہوں نے چکھ لیا. ان سے کہو کیا تمہارے پاس کوئی علم ہے جسے ہمارے سامنے پیش کر سکو، تم تو محض گمان پر چل رہے ہو اور نری کیا سرائیاں کرتے ہو. اس کو ہائی لائٹ کریں، یہ ہے اصل میں آج کے دور میں بھی اکثریت کا مسئلہ. ان تتبعون الا الظن، آئی تھنک، آئی وش، آئی تھاٹ، یعنی ظن ہے. ایک ہے حدیث قرآن، اللہ کا فرمان اور نبی کی بات. اس کے ساتھ مقابل پہ جو دوسرا دین چل رہا ہے نا ہماری سوسائٹی میں، یہ ظن کا ہے. किसने कहा, कौन कहता, लोग कहते हैं। भाई वो कौन लोग हैं पता नहीं, अक्सर लोग ये पूछते हैं। कल भी किसी का एक सवाल आया और मैं बड़ी हैरान थी उस सवाल पे। कहने लगी, मुझे किसी ने कहा है कि 6 बजे भी रोज़ा खोल सकते हैं ना, तो मैंने कहा क्यों कैसे। कहती वो, कहती हैं 6 बजे जब इधर 6 बजते हैं ना तो सऊदी अरब में रोज़ा खुल जाता है, तो फिर आप खोल सकते हैं, खोलते हैं तो आप बताएं। मैंने कहा आप, आपको क्या लगता है। और उस वक्त इत्तफाकन 6:15 6:30 ही हुए थे, ये दर्स के बाद की बात है, दौरे कुरान के बाद की बात है। तो मैंने कहा आपका अपना दिल क्या कहता है। कहती मेरा दिल तो नहीं मान रहा। तो मैंने कहा अल्हम्दुलिल्लाह, जब दलील नहीं है तो मैंने कहा आप तो सऊदी अरब के साथ खोल लेंगी इस वक्त, अमेरिका वाले सऊदी अरब के साथ कैसे खोलेंगे, वहाँ तो रात और दिन का फ़र्क है, और ऑस्ट्रेलिया में जाएंगे तो हो सकता है डेट का भी फ़र्क हो जाए। तो ये जन है, मिथ। देखिए दो लफ्ज़ लिख लीजिए, एक क्या है अल्लाह ने कहा, उसके रसूल ने कहा, और एक क्या कि लोग कहते हैं। हमारा दीन क्या, कुल आप कहिए, यानी अल्लाह कह रहा है ए नबी आप कहिए, और एक है कीला लोग कहते हैं। आज हमारा दीन अक्सर, आप किसी महफिल में ज़रा दीनी बात छेड़ के तो देखें, अर्थ मेरी दोस्त कहती है। भाई वो दोस्त कौन है, कोई स्कॉलर है, कोई आलिम है, नहीं ये तो नहीं पता। कीलो काल से बच जाइए, ये आज हमारे इस माशरे का, और ख़ास तौर पर हमारे इस माशरे का तो ये सबसे बड़ा रोग क्या है कि हम कुरान और सुन्नत की बजाय जन और गुमान को मानते हैं। फरमाए वईनन तुम इल्ला तहरुसून, तुम तो सिर्फ अटकलें कर रहे हो, क्या सराइयाँ करते हो। फिर कहो तुम्हारी इस हुज्जत के मुकाबले में हकीकत रस तो अल्लाह के पास है, बेशक अगर अल्लाह चाहता तो तुम सबको हिदायत दे देता। कुल हलुम शुहदा अकुम, इनसे कहो लाओ अपने वो गवाह जो इस बात की शहादत दें कि अल्लाह ही ने इन चीज़ों को हराम किया है, फिर अगर वो शहादत दे दें तो तुम इनके से शहादत ना देना, और हरगिज़ इन लोगों की ख्वाहिशों के पीछे ना चलना जिन्होंने हमारी आयात को झुठलाया, और जो आखरत के मुनकर हैं, और जो दूसरों को अल्लाह का हमसर बनाते हैं। अब सुनना चाहते हो, अब देखिए इतनी आयतें जो अभी तक हमने पारे के शुरू से पढ़ी हैं ना, आलमोस्ट इसमें मक्का की सारी बिदात का आ गया जिक्र। ये भी कहते हैं ये बुज़ुर्गों ने कहा, ये फ़लाँ ने कहा, ये कहा, छोड़ो। अगली जो आयत है ना, ये बहुत लंबी आयत है, यानी जिसको आप कह सकते हैं पूरे दीन का खुलासा। कभी रिवर्ट या कोई न्यू गैर मुस्लिम आपसे पूछे कि इस्लाम का खुलासा क्या है, तो ये आयत उसमें बहुत खूबसूरत तरह से अपना मकसद बयान करती है। आओ मैं तुम्हें बताऊं कि अब मेरा रब क्या कहता है। कुल तआलु मा हर्रम रब्बुकुम, इसमें शरीयत की तकरीबन सारी चीज़ें बिल तरतीब आ जाती हैं। क्या फरमाया, अतलु मा हर्रम रब्बुकुम अलैकुम, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इनसे कहो आओ मैं तुमको सुनाऊं तुम्हारे रब ने तुम पर क्या पाबंदियाँ आयद की हैं। आप चाहते हैं कि अल्लाह की बताई हुई पाबंदियाँ पता चलें, और यकीन करें मैं आपको सच बताऊँ, बड़े खुश होंगे आप ये बात सुनकर, आप और मैं बहुत सारी पाबंदियाँ जो दीन का नाम लेकर लगाए हुए हैं ना, जब आपने ये पूरा कुरान पढ़ना है ना तो आपको एकदम लिब्रेशन का एहसास होगा। अच्छा ये गुनाह नहीं है, ओहो मैं आज तक ऐसी गिल्ट में पड़ी हुई थी। अच्छा ये हराम नहीं है, ये मकरूह नहीं है, ये मुश्किल नहीं है। आज हमारे भी दीन में सुनी सुनाई बातें बहुत सी हैं। बस आप देखिए कि सिस्टर्स हैं ना, तो अक्सर आपने ये बात सुनी होगी कि हैज़ में जो कपड़े पहने हैं उनमें फिर बाद में नमाज नहीं होती, उनको धोना पड़ता है। सुनी होगी आपने ये बात। अगर आप पे गुसल वाजिब हो तो हर कदम पे फरिश्ते लानत करते हैं, और बाथरूम में जाएं तो दुपट्टा लेकर जाएं, और वुजू हो तो सर पे दुपट्टा ज़रूर रखें। कोई ऐसी बात ही नहीं है। इतनी मुश्किल चीज़ें हमारी शरीयत के तौर पे हमारे हमारे कंधों पे, ऐसी ऐसी मुश्किल चीज़ें लोगों ने ला दी होती हैं। मुझे तो ऐसे लगता है कि कुरान के साथ जब आपने हदीस मिला के पढ़ ली, आपकी ज़िंदगी आज़ाद। आप हंसते हैं, आप कहते हैं लोगों को क्या बताएं कि इसकी इजाज़त है, तुमने क्यों खुद पर हराम किया हुआ है। तो ये जो बोझ लादा जाता है ना लोगों की बातों का, उससे दीन मुश्किल हो जाता है। लोग बाहर जाते हुए दुपट्टा नहीं लेते, बाथरूम में लेते हैं। मुझसे कोई पूछे ना कि बाथरूम में जाते हुए दुपट्टा लेना चाहिए, तो मैं उनको यही कहती हूँ बाहर जाते हुए लेना चाहिए, मुझे तो इतना ही पता है। अच्छा फिर वो नाम आ जाए तो फिर उस वक़्त क्या पढ़ें क्या करें, यानी इतनी मुश्किलात में बेचारे लोग हैं। वो कहते बंद कर कुरान चल रहा है, अच्छा फिर बात नहीं कर सकते, अच्छा कुरान चल रहा है बेदबी हो जाएगी, कुरान को पीछा ना करना। घर में एक सिस्टर थी तो वो किसी के घर गई, तो पहले तो घर भी छोटे थे, अलमारियाँ भी कम थी, तो जब उनकी अलमारी खोली, सीधी सी अलमारी थी, तो सबसे नीचे वाले खाने में उन्होंने जूते रखे हुए थे, उससे ऊपर बच्चों के कपड़े होंगे, उससे ऊपर उनके अपने थे, सबसे ऊपर वाले खाने में जो इस्लामी किताबें और कुरान था। तो कहेंगे ना 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 मैं तुम्हें मना करती हूँ, इन इस कुरान को निकाल दो या जूतों को निकाल दो, क्योंकि जूते नहीं रखते वहाँ, तो जूता पहन के आप तो नमाज भी पढ़ सकते हैं। तभी तो फिर लोग आपके ऊपर फतवे देंगे कि आपने तो दीन को पता नहीं क्या कर दिया है। जूता अगर पाक है ठीक है, आप बाहर जा रहे हैं, आपके बच्चे कहीं फुटबॉल खेल रहे हैं, अब वो जूता नहीं उतारना चाहते, उसमें नमाज पढ़ सकते हैं, कोई हर्ज की बात नहीं है। लेकिन ये बातें हमारी शरीयत में नहीं पता होती। तो ये देखिए, रिलैक्स होके सुनिए कि कितना आसान दीन है। पहली चीज़ शिर्क, शिर्क नहीं करना, उसकी तो खैर कोई गुंजाइश नहीं है किसी सूरत में, ज़ाहरी भी और बातनी भी। दूसरी चीज़, वबिल वालिदैनि एहसाना, और वालदैन के साथ नेक सलूक करो, और अपनी औलाद को मुफलसी के डर से कत्ल ना करो। इसको आज लोग क्या कहते हैं, दो बच्चे, आगे आप बोल दें। तो वाकई जिनके दो बच्चे हैं वो बड़े खुशहाल हैं, अल्लाह हो को टेंशन ज़्यादा ही होती है ना, वो बेटे का भाई है और ना बेटी की बहन है, और आपको उसकी भी दोस्त बनना पड़ता है, उसका भी दोस्त बनना पड़ता है। अल्लाह के ऊपर छोड़ दीजिए ये बातों को, मुफलसी के डर से कभी भी ना बच्चों को मारिए। क्या बच्चे बहुत खाते हैं? देखिए, बच्चे पालना मुश्किल नहीं है आज के दौर में, हाँ उनको मैचिंग कपड़े पहनाना मुश्किल है, उनका स्टैंडर्ड ऑफ लिविंग रखना मुश्किल है, उनको पसंद की फिर आईपैड्स, आईपॉड्स और उनको चॉकलेट और उनको ये सब कुछ लेके देना मुश्किल है। बच्चे को क्या चाहिए, माँ का दूध तो वो साथ लेकर आता है, आप उसको कोई एक जोड़ा भी ना दें, आप पुराने कपड़े पहले बच्चे के पहना दीजिए, उसको क्या लगे। ये सिर्फ हमारे अपने शौक़ की वजह से हम कई बच्चों को कत्ल करते हैं, अल्लाह ताला हमें इसे बचा के रखे। फरमाया, हम तुम्हें भी रिस्क देते हैं और इनको भी देंगे, और बेशर्मी की बातों के करीब भी ना जाओ, ख्वाह वो खुली हों या छुपी हों। देखिए, फिर फितरत की पुकार है कि बेहयाई, न्यूडिटी, गंदी बातें, वल्गर टॉक, गंदे सीन, गंदे जुमले, इनको मत सुनो। वला तक्तुलुन नफ्सल्लती हर्रमल्लाहु इल्ला बिलहक, और किसी जान को जिसे अल्लाह ने मुहतरम ठहराया है हलाक ना करो मगर हक के साथ। ये बातें हैं जिनकी हिदायत इसने तुमको दी, शायद कि तुम समझ बूझ से काम लो। और ये कि यतीम के माल के करीब ना जाओ मगर ऐसे तरीके से जो बेहतरीन हो, यहाँ तक कि वो जवानी को पहुँच जाए। वाउफुल कैलवल मीज़ान बिलक़िस्त, और नाप तोल में पूरा इंसाफ करो। हम हर शख्स पर जिम्मेदारी का इतना ही बोझ रखते हैं जितना इसके इम्कान में है, यानी किसी पर उसकी वसत से ज़्यादा बोझ नहीं डालते। और जब बात कहो तो इंसाफ की कहो, ख्वाह मामला अपने रिश्तेदार ही का क्यों ना हो, और अल्लाह के अहद को पूरा करो। ज़ालिकुम वस्साकुम बिही लअल्लकुम तज़क्करून, इन बातों की हिदायत अल्लाह ने तुमको की है, शायद कि तुम नसीहत को कबूल करो। इसको नबी सल्लम का वसीयत नामा भी कहा जाता है, या आखिरी लफ्ज़ की वजह से। तो आपने देखा कितनी जामे आयत है, सिंपल। आप इसका तर्जमा शेयर करते जाएं तो लोगों को दिखेगा। और मैं ये पढ़ते हुए सोच रही थी कि अल्हम्दुलिल्लाह हमारे दीन में कोई बात छुपाने वाली है ही नहीं। किसी मज़हब के इंसान, किसी सोच के हामिल इंसान को पूरी यकीन से आप कुरान का तर्जमा सुना सकते हैं। किसी जगह आपको ये नहीं मिलेगा ये बात अब दूसरों को ना बताना, ये छुपाने वाली बात है। तो जब हमारा दीन इतना खूबसूरत है, तो जब मैं आप इसके ऊपर अमल कर लेंगे तो आप बताइए हम कितने खूबसूरत हो जाएंगे। लेकिन अफसोस की बात है, हमने दूसरों की नज़रों से आज अपने दीन को देखा, और अल्लाह ताला ने जो हमें इतना वेल बैलेंस्ड रिलीजन दिया, हमने आज उसकी कदर ना की। इसीलिए अब आगे बहुत खूबसूरत आयतें आ रही हैं, सूरत का अख्ताम भी है, और आपको यहाँ ज़िंदगी गुजारने का एक नक्शा भी दिखाया जाएगा। वन हाजा सिराती मुस्तकीमा फत्तबिऊह, नीज़ इसकी हिदायत यह है कि यही मेरा सीधा रास्ता है, बस तुम इसी पर चलो और दूसरे रास्तों पर न चलो, कि वो इसके रास्ते से हटाकर तुमको परागंदा कर देंगे। इसको हाईलाइट करें। वही बंदा अल्लाह के हुक्मों पे, अल्लाह के दीन पर, अल्लाह की किताब के मुताबिक जिएगा जो सर आंखें कान बंद करेगा। अगर आप सबको साथ लेकर चलेंगे ना, तो शुरू में आप नहीं चल सकते, फिर आप भटक जाएंगे। वो कहते हैं ना कि कुछ मेंढक थे, तो वो बाहर आना चाह रहे थे जोहड़ में से। अच्छा, वो जब आने लगते हैं ना, तो कुछ लोग बाहर से वो मंज़र देख रहे थे। अच्छा, वो एक जानवर ज़रा कि एक मेंढक थोड़ा सा ऊपर आता ना, तो ऊपर से कोई कहते ये देखो ये ऊपर आ रहा है, ये आ जाएगा, ये आ जाएगा। इतने में कोई कहते नहीं नहीं वो पीछे एक और आ रहा है, तो वो जो मेंढक था ना वो नीचे गिर जाता, नीचे हलाता। कोई ऊपर आना होता, कोई कहता नहीं कोई नहीं आएगा, यानी बातें करते रहे लोग। बिल आखिर लोगों ने देखा कि 8-10 मेंढक थे जो ऊपर आने की कोशिशों में थे, लेकिन उनमें से सिर्फ एक मेंढक ऊपर पहुंच सका, बाकी सब बार बार नीचे गिर गए। लोगों ने कहा ये तो बड़ा बहादुर है, देखो कैसा है क्या है। लेकिन जब लोगों ने उसको चेक किया तो वो बहरा था। कैसे वो ऊपर आया, लोगों की बातें उसने नहीं सुनी। अब ये मिसाल तो मेंढक की है, लेकिन आपके मेरे लिए बहुत सच है। आपने अगर अल्लाह के इस दीन पर संजीदगी से अमल करना है, तो प्लीज़ ना तो कोई इश्तहार छपवाएं, ना ऐलान करवाएं फेसबुक पे लिख दें, ना ट्विटर पे मैसेज करें, ना व्हाट्सएप पे करें, चुपके से रात की तन्हाई में अल्लाह से दुआ करके वो अमल शुरू कर दें। हम जब अपने किसी इरादे, किसी नीयत की खबर दूसरों को देते हैं ना, वो हमें बातें शुरू, ना 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 सोच लो, देख लो। बस अगर आपने कोई कोर्स ज्वाइन करना है, कर लीजिए, मैं ज़रा उससे ना पूछ लूँ, अच्छा उससे ना मशवरा लूँ, अच्छा ज़रा बॉस से पूछ लूँ, अच्छा मियाँ से पूछ लूँ, अच्छा, मैं ज़रा जॉब वालों से पूछूं, कभी भी नहीं करेंगे। पंजाबी का एक जुमला है, सोची पे आते बंदा गया। वो काम कभी नहीं होता जिसमें आप सेकंड थॉट ले आएंगे। तो दीन पे काम करना है तो अन्नहाज़ा सिराती मुस्तकीमा करके पूछेंगे, देखूंगे। अच्छा, मैं कर लूँ फिर आपसे पूछूंगी कि अच्छा कर रही हूँ कि बुरा। तो लोगों से पूछ पूछ के जीने वालों को लोग कभी भी कुछ नहीं करने देंगे। मेरा ईमान है इस बात पे कि आपने अगर नेकी का भी कोई काम करना है ना, तो आपको अल्लाह के भरोसे पे खुद हिम्मत करनी पड़ती है। मैं आपसे 10 लोगों से पूछूंगी ना, तो आपकी 10 राय होंगी, मेरी अपनी राय मुतजलजल होगी। तो लिहाजा अल्लाह के रास्ते पे चलिए, अल्लाह से मदद मांगिए, वो खुद आपका रास्ता सीधा करेगा और मुश्किलों को आसान कर देगा। ये है वो हिदायत जो तुम्हारे रब ने तुम्हें की, शायद कि तुम कजरबी से बचो। दुआ कीजिए आज वाकई हम टेढ़े रास्तों पे चलने से बच जाएं, सीधे अल्लाह ताला की रज़ा की तरफ आ जाएं। एक जुमला सिर्फ बीच में हज़रत मूसा की कौम और उनकी किताब का करके फिर आगे आपको मुझे इस किताब की दावत दी जाती है। सुम्मा आतैना मूसल किताब, फिर हमने मूसा अलैहिस्सलाम को किताब अता की थी, जो भलाई की रविश इख्तियार करने वाले इंसान पर नेमत की तकमील और हर ज़रूरी चीज़ की तफसील और सरासर हिदायत और रहमत थी। इसलिए बनी इसराइल को दी गई थी, शायद के लोग अपने रब की मुलाकात पर ईमान ले आएँ। आप देख रहे हैं इस सूरत में अल्लाह की मुलाकात का भी जिक्र हुआ। तो गोया के इल्हामी किताबें आपको मुझे अल्लाह ताला से मुलाकात के मैनर सिखाती हैं। और वो तो अब गई बात, तौरात का दौर चला गया। वहाज़ा किताबुन अन्ज़लनाहु मुबारकुन फत्तबिउहु वत्तकू लअल्लकुम तुरहमून। और इसी तरह ये किताब हमने नाजिल की है, एक बरकत वाली किताब। क्या आपको इस किताब की बरकतें महसूस होती हैं? इतनी बाबरकत किताब है। जो फरिश्ता इसको लेकर आया उसका नाम जिब्राइल। जिस सीने पे ये किताब उतरी वो मोहम्मद रसूलुल्लाह। जिस शहर में उतरी अल्लाह ने उसकी कस्में खा दी, हाज़ा बलदुल अमीन। जिसने इस किताब को उठाया है उसकी ज़िंदगी बरकतों से भर गई है। मैं दोनों हाथ उठाकर इसकी गवाही देने को तैयार हूँ। दुनिया के किसी प्लेटफॉर्म पे ले जाएं, पूरे कॉन्फिडेंस पूरे यकीन से आपको कह सकती हूँ, इस किताब को जितना वक्त देंगे उतनी वक्त में बरकत। जितनी जवानी में इसको शुरू कर देंगे आपकी जवानी सेव हो जाएगी। आप अपनी औलाद को इसके रास्ते में लगाएं, आपके बच्चे हकीकत में आंखों की ठंडक बनेंगे। आप अपने घर में इस किताब को शुरू करें, आपको अपने घर में बरकतें दिखेंगी। आपकी ज़िंदगी बरकतों से भर जाती है जब ये किताब आपकी ज़िंदगी के साथ टच करती है। जैसे वो एक मैजिक स्टोन होता है ना, टच करते जाएं वो चीज़ सोने की बनती जाती है। ये किताब आपकी मेरी बेकार ज़िंदगी को कारामत बना देती है। आपको अंदाज़ा भी नहीं है ये 2-2.5 घंटे जो आप यहाँ बैठते हैं, ये बाद में आपके पूरे दिन में कितनी बरकत लाते हैं। आप रिलैक्स कितना हो जाते हैं, आपको अपने लिए एक एनर्जी मिलती है। तो इसकी बरकतों को समेटना है, और ये आजकल के खूबसूरत दिन इसी चीज़ के हैं। मैं सोचती हूँ जिनको रमज़ान में नहीं वक्त मिल रहा उनको कब मिलेगा। जिनके लिए अभी रमज़ान में प्रायोरिटाइज करना मुमकिन नहीं है, उनका पूरा साल कहाँ होगा। माल कितना कमाते हैं और आ जाएगा, पढ़ते हैं कितना को पढ़ेंगे और पढ़ लेंगे, घर कितना सारा साल सजाते हैं और सजा लेंगे, सोते कितना है सारा साल और कितना सो लेंगे। लेकिन ये वक्त चला जाएगा। और ये बारिश जो इस वक्त दिलों पे बरस रही है, ये इतनी कीमती बारिश है कि इसका अंदाज़ा आज नहीं आपको होगा, इसका अंदाज़ा आपको इंशाल्लाह कुछ अरसे के बाद महसूस होगा। लेकिन फिर जो वक्त चला जाता है वो हाथ नहीं आता। इसीलिए अल्लाह ताला कहते हैं बस तुम इसकी पैरवी करो। जस्ट रीडिंग बाय रीडिंग नहीं, ये वर्सेस टू रीड नहीं है, ये थिंग्स टू डू है। ये किताब इसम नहीं है, ये फेल है, नाउन नहीं है, वर्ब है। कुछ करो, कुछ करो। और क्या आपको हर पारे से अपने अंदर कुछ मोटिवेशन नहीं मिलता? वैसे तो इस वक्त रोज़ा रख के बैठे रहते हैं, हिम्मत भी नहीं होगी, लेकिन ये 3 घंटे आपको एक एनर्जी नहीं महसूस होती? कितने प्लान बनते हैं, कितने इरादे बनते हैं। करो क्या, इसकी पैरवी की नीयत करो और तकवा की रविश इख्तियार करो। बईत नहीं कि तुम पर रहम किया जाएगा। अरे मालिक आज हम पे भी रहम कर दे। अब तुम ये नहीं कह सकते कि किताब तो हमसे पहले के 2 गिरोहों को दी गई थी और हमको कुछ खबर भी ना थी कि वो क्या पढ़ते पढ़ाते थे। और अब तुम ये बहाना भी नहीं कर सकते, आज अब मैं और आप भी नहीं ये बहाना कर सकते कि हमें मौका नहीं मिला, हमारे शहर में नहीं थी, हमारी रेंज में नहीं थी। था, है, अल्हम्दुलिल्लाह, ये अल्लाह की ब्लेसिंग है अगर अल्लाह ने हमें ये मौका दिया। अब तो हम कह भी नहीं सकते कि अच्छा कभी कोई मौका आया तो हम भी सीखेंगे। इसलिए और अगर हम पर ये किताब नाजिल की गई होती तो हम तो दूसरों से ज़्यादा हिदायत वाले होते। لوگ کہتے ہیں ایک دفعہ موقع ملا پھر ہم بہت ہدایت والے ہوں گے. اللہ کہتے ہیں تمہیں تو موقع مل گیا, تمہارے پاس تمہارے رب کی طرف سے ایک دلیل روشن اور ہدایت اور رحمت آ گئی ہے. ایسے لگ رہا ہے اللہ تعالیٰ کو بھی اپنی کتاب سے بڑا پیار ہے. آپ دیکھیے ایک رائٹر, مصنف, کوئی بھی جو ہوتا ہے نا, وہ اپنی تصنیف کی اصل خوبیاں بیان کرتا ہے. اس کو اصل میں پتہ ہوتا ہے کہ میں نے اس میں کیا رنگ ڈالا ہے. اللہ نہ تو رائٹر ہے نہ مصنف ہے, اللہ کا تو یہ کلام ہے. وہ آپ کو مجھے بتاتا ہے لوگوں یہ روشن دلیل ہے, یہ تمہارے مائنڈ کو کلیئرٹی دے گی, ڈاؤٹس ختم ہو جائیں گے. اور اسپیشلی میں کہوں گی کہ آپ کی بچیاں جو اس سوسائٹی میں پل بڑھ رہی ہیں, جن کو حقیقت میں اس سوسائٹی میں جا کے ڈیل کرنا ہے, ان کے لیے یہ کتاب سیکھنی لازم ہے. کیوں؟ کل وہ لوگوں کو بتا سکیں گے قرآن میں تو یہ پڑھا تھا. آپ میں 10 باتیں بھی ان کو اپنی زبان سے بتائیں نا, وہ کہیں گے امی نے کہا ہے, آنٹی نے بتایا ہے. جب قرآن کھول کے پڑھتے ہیں تو پھر آپ کو اس کا ایک اور خوبصورت انداز نظر آتا ہے. اور ہدایت اور رحمت, بگڑے ہوئے کو ہدایت دیتی ہے, اور جو پڑھ کے اس پہ عمل کرنے لگتے ہیں ان کو رحمت ملنے دینے لگتی ہے. اب اس سے بڑھ کر ظالم اور کون ہوگا جو اللہ کی آیتوں کو جھٹلائے اور ان سے منہ موڑے. جو لوگ ہماری آیتوں سے منہ موڑتے ہیں انہیں اس روگردانی کی پاداش میں ہم بدترین سزا دے کر رہیں گے. کیا اب یہ لوگ اس بات کے منتظر ہیں کہ ان کے سامنے فرشتے آ کھڑے ہوں؟ یعنی اب یہ دھمکی ہے, بالکل صورت کا انڈا دکھے گا. یعنی اس کے باوجود بھی اگر کوئی کتاب کی قدر نہیں کرتا تو اللہ تعالیٰ کہتے ہیں کہ موت کا انتظار کر رہے ہیں جب فرشتے آ جائیں. کیسے؟ کیا اب لوگ اس بات کے منتظر ہیں کہ ان کے پاس سامنے فرشتے آ کھڑے ہوں, یا تمہارا رب خدا آ جائے, یا تمہارے رب کی بعض واضح نشانیاں نمودار ہو جائیں؟ جس روز تمہارے رب کی بعض مخصوص نشانیاں نمودار ہو جائیں گی, پھر کسی ایسے شخص کو اس کا ایمان کچھ فائدہ نہ دے گا جو پہلے ایمان نہ لایا ہو, جس نے اپنے ایمان میں کوئی بھلائی نہ کمائی ہو. اے محمد صلی اللہ علیہ وسلم, ان سے کہہ دو اچھا تم انتظار کرو, ہم بھی انتظار کرتے ہیں. ان الذین فرقوا دینہم وکانوا شیعا, جن لوگوں نے اپنے دین کو ٹکڑے ٹکڑے کر دیا اور گرو گرو بن گئے, یقیناً ان سے تمہارا کچھ دور کا واسطہ نہیں ہے. ہائی لائٹ کریں گے اس کو, فرقے بازی والوں سے تمہارا کوئی واسطہ نہیں. دعا کرے اللہ میں فرقوں سے بچا لے. ان کا معاملہ تو اللہ کے سپرد ہے. آپ دیکھیے, آپ کی اچھی خاصی کوئی چیز ہو اور کوئی اس کو کاٹ دے, آپ کے کپڑے کو کاٹ دے, آپ کے پکائے ہوئے کھانے میں سے کچھ نکالے کچھ ڈالے, آپ کی پلیٹ کوئی توڑ دے, آپ کو کیسا لگے گا؟ تو اللہ کو غصہ نہیں آئے گا ان لوگوں پہ جنہوں نے اللہ کے دین کو ٹکڑوں میں بانٹ دیا, فرقوں میں بانٹ دیا, گروہوں میں بانٹ دیا, اور خود اس ٹکڑے کے مالک بن کے سب کو کہتے ہیں اصل دین ہے ہی یہ, باقیوں کو چھوڑ دو. تو اللہ تعالیٰ آپ کو مجھے فرقہ واریت کے زہر سے بچا دے اور سچے مومن بنائے. فرمائے وہی ان کو بتائے گا کہ انہوں نے کیا کچھ کیا ہے, اصل اس کے پاس کیا قدر ہے. اس کو سنیے اور ساتھ ساتھ اپنے لیے دعا کریں کہ اللہ ہماری ایک ایک نیکی کو تو بڑھا کر ہزاروں لاکھوں میں بدل دے. من جا بالحسنت فلہ عشر امثالہا, اور جو کوئی جو اللہ کے ہاں ایک نیکی لے کر آئے گا اس کے لیے تو 10 گنا اجر ہے, اور جو بدی لے کر آئے گا اس کو تو بس اتنا ہی بدلہ دیا جائے گا جتنا اس نے قصور کیا, اور کسی پر ظلم نہ کیا جائے گا. یہ ہے اللہ کی رحمت. حدیث میں آتا ہے کہ جب ایک نیکی کوئی کرتا ہے نا تو اللہ تعالیٰ اس کی 10 لکھتا ہے. آپ امیجن کریں, آپ ایک لفظ پڑھ رہے ہیں, فرشتے 10 لفظ لکھ رہے ہیں. آپ کی ایک آیت پوری ہوئی, فرشتوں نے 10 لکھی. آپ کی سورۃ الانعام ایک دفعہ پوری ہوئی, فرشتوں نے کم از کم 10 لکھی. اور جب آپ سے مجھ سے کوئی گناہ ہوتا ہے نا تو ایک گناہ کے بدلے میں ایک ہی لکھا جاتا ہے. ہونا کیا چاہیے تھا؟ جب نیکی ایک کی 10 ہے تو گناہ بھی ایک کے 10. ہاں, آپ نے فرمایا اتنی رحمت کے باوجود بھی اب تو صرف وہی شخص ہلاک ہوگا جس نے ارادہ ہی کیا ہو کہ میں نے ہلاک ہونا. اکائیاں دھائیوں پہ غالب آ جاتی ہیں. یعنی ہم ایک ایک کر کے گناہ 10 سے زیادہ کر لیتے ہیں اور اس کے مقابلے میں ایک نیکی بھی نہیں کر پاتے, ہے نا بدنصیبی کی بات. یہ اللہ کی رحمت ہے. اس صورت میں آپ نے 2 دفعہ پڑھا کتب علی نفسہ الرحمہ, تو اللہ کی رحمت کیا ہے کہ ہر نیکی کم از کم 10 کے ملٹیپل پہ. اور یہ معراج میں تحفہ ملا تھا کہ ایمان والوں کو اللہ تعالیٰ کم از کم 10 کی ضرب سے نیکیوں کا اجر دیتا ہے, اور کسی کو 70,000 چھوڑیے بے حساب نیکیاں بھی دے دیتا ہے. اسی لیے آپ کو مجھے نیکیاں گن گن کے نہیں کرنی چاہیے. اتنا پڑھ لو, اتنا ثواب, اتنے وظیفے, 500 دانوں کی تسبیح, 1,000 دانوں کی تسبیح, آپ کو مجھے کیا لگے فرشتے لکھ رہے ہیں؟ کرامن کاتبین ایک ایک لفظ لکھتے ہیں. ما یلفظ من قول الا لدیہ رقیب عتید. سورت قاف میں اللہ تعالیٰ کہتے ہیں ایک لفظ بھی جو تمہاری زبان سے نکلتا ہے اس کو فرشتہ لکھ لیتا ہے، تو تم بھی اس کو گنو نہیں بلکہ تم اس وقت روح لو۔ آپ دیکھیں جب ہمارے کلچر کے ایک معروف طریقے پہ لوگ لا الہ الا انت سبحانک انی کنت من الظالمین پڑھتے ہیں، آیت کریمہ ہے نا، یا بعض دفعہ لوگ کچھ ایک لفظ بھی پڑھ لیتے ہیں قرآن کا، یا سورت یاسین پڑھتے ہیں، 20 دفعہ پڑھنی ہے، خوشی ہوتا ہے، غور و فکر ہوتا ہے، گنتی تو وہ پڑھی ہوتی ہے گٹھلیوں میں، یہ پڑھی، بیچ بیچ میں بول نہیں نہیں یہ پڑھی ہوئی ہیں، یہ ان پڑھی ہیں، اتنی تم پڑھ لو، یہ سفر رہ گیا وہ کر لیا، تو تم آپ وہ کام کر رہے ہیں جو فرشتے پہلے ہی کر رہے ہیں، آپ نے گن کے کس کو دکھانا ہے؟ تو اصل چیز ہے کہ تم اس کی روح پہ غور کرو، اللہ تعالیٰ کے فرشتے ان ساری چیزوں کو لکھ رہے ہیں۔ قل اننی ہدانی ربی الی صراط مستقیم، اے محمد صلی اللہ علیہ وسلم کہیے کہ میرے رب نے یقیناً مجھے سیدھا راستہ دکھا دیا ہے۔ یہ ہے کانفیڈنس، بالکل ٹھیک دین جس میں کوئی ٹیڑھ نہیں، ابراہیم کا طریقہ جسے یکسو ہو کر اس نے اختیار کیا، یہ ہے آپ کا میرا کام جو کرنا ہے، فوکسڈ یکسو۔ اس سال تو یکسوئی مانگ ہی لیجیے، اس وقت بھی اللہ مجھے فوکسڈ کر دے، اگر اس وقت بھی میں کوئی اور کام کر رہی ہوں تو چھوڑے اس کام کو، اس وقت بھی اگر کچھ اور سوچ رہی ہوں چھوڑیے اس سوچ کو، اس وقت بھی اگر کچھ پلان بنا رہی ہیں چھوڑ دیجئے اس کو، فوکسڈ ہو جائیں۔ یہ قرآن اسی دل پہ بہار بن کے گرتا ہے جو اس کو پورے دل کے ساتھ سنتا ہے، اور وہ مشرکوں میں سے نہ تھے۔ قل ان الصلاۃ ونسکی ومحیای ومماتی للہ رب العالمین لا شریک لہ وبذلک امرت وانا اول المسلمین، یہ ہے القرآن حیاتی، یہ قرآن پوری زندگی کو گھیر لیتا ہے۔ کیسے؟ کہو میری نماز، میرے عبادت کے طریقے، میرا جینا اور میرا مرنا سب کچھ اللہ رب العالمین کے لیے ہے جس کا کوئی شریک نہیں، اسی کا مجھے حکم دیا گیا ہے، اور سب سے پہلے سر اطاعت جھکانے والا میں ہوں۔ آپ بھی اپنے لیے دعا کریں، یہ کیا ہے جینا مرنا سونا جاگنا، یہ کب ہوتا ہے؟ ایک جملے میں اس کا جواب ہے، اس آیت پہ عمل کب ہوگا؟ جب میری آپ کی زندگی سنتوں کے مطابق ہوگی۔ سونا بھی عبادت، کھانا بھی عبادت، گھر میں داخل ہونا عبادت، واش روم میں جانا عبادت، شوہر بیوی کا پیار محبت سے بات کرنا عبادت، کیونکہ اللہ کے نبی کے سانچے میں خود کو ڈھال کر ہم اپنے ہر کام کو عبادت بنا لیتے ہیں۔ اور اصل میں یہ آیت آپ کو مجھے بتاتی ہے کہ دین پارشل دین نہیں ہے، یہ پک اینڈ چوز نہیں ہے، یہ صرف رمضان کے مسلم نہیں بننا، یہ ساری زندگی کے مسلم بننا ہے۔ آپ کی میری زندگی، جینا مرنا، ہماری شادی کی رسمیں، ہمارے غم کی رسمیں، کفن دفن جنازہ، سب کچھ اللہ کے حکموں کے مطابق ہو۔ اور حقیقت ہے کہ آج کے دور میں یہ ایک بہت بڑا جہاد ہے، لوگ اس کو پسند نہیں کرتے، وہ کہتے ہیں بس ہمیں ٹائم بتائیے ہمیں کتنی دیر کے لیے مسلم ہونا ہے، اس کے بعد نہیں۔ یہ آیت ہمیں بتاتی ہے کہ زندگی کی اس شاہراہ پہ پھونک پھونک کے قدم رکھو، ایسا نہ ہو کہ تم نیکی سمجھ کر کوئی کام کرو اور وہ اللہ کے ہاں قبول نہ ہو۔ قل غیر اللہ یبغی ربا وہو رب کل شیء، اللہ تعالیٰ کہتے ہیں جب مجھے اتنا پیارا راستہ مل گیا تو میں اس کو چھوڑ کر اب کدھر جاؤں، کیوں جاؤں، مجھے کسی اور کی پرواہ نہیں ہے کہ اللہ کے سوا کوئی اور رب تلاش کروں، حالانکہ وہی ہر چیز کا رب ہے۔ اور بات یہ کہ ہر شخص جو کچھ کماتا ہے اس کا ذمہ دار وہ خود ہے، کوئی بوجھ اٹھانے والا دوسرے کا بوجھ نہیں اٹھاتا۔ امیجن کریں، ایئرپورٹ پہ اپنا ہاتھ کا سامان خود ہی اٹھانا پڑے گا، وہاں تو لکھا ہوتا ہے کہ کوئی کہے بھی تو میرا اٹھاؤ تو نہیں اٹھانا، قیامت کے دن کیا ہوگا؟ پھر تم سب کو اپنے رب کی طرف پلٹنا ہے، اس وقت وہ تمہارے اختلافات کی حقیقت تم پر کھول دے گا۔ دیکھیے کتنا خوبصورت میسیج ہے سورت کے آخر میں، فرقوں میں نہ پڑھو، اختلافات میں نہ پڑھو، کیا حلال کیا حرام اس پہ نہ پڑھو، بلکہ تم اللہ کے سچے مسلم، اللہ کے راستے کے سچے مسلم بن جاؤ۔ وہی ہے جس نے تم کو زمین کا خلیفہ بنایا اور تم میں سے بعض کو بعض کے مقابلے میں زیادہ بلند درجے عطا کیے، تاکہ جو کچھ تم کو دیا ہے اس میں تمہاری آزمائش کرے۔ نوٹ کیجئے گا اس بات کو، ہم کہتے ہیں تم سے جو لیا ہے اس لیے کہ آزمائش ہو، اللہ کہتا جو دیا ہے وہ آزمائش، آپ کی میری ہر نعمت جو مجھے آپ کو ملی ہے نا یہ آزمائش ہے، ہر بچہ امتحان کا پرچہ، آپ کی خوبصورتی آپ کی آزمائش، آپ کی گاڑی آپ کی آزمائش، آپ کا مال اسباب آپ کی آزمائش، آپ کا شوہر آپ کی آزمائش، اولاد آزمائش، کہ کیسے کیا کرتے ہو۔ بے شک تمہارا رب سزا دینے میں بہت تیز ہے، وَإِنَّهُ لَغَفُورُ الرَّحِيمُ، اور وہ بہت درگزر کرنے والا اور رحم فرمانے والا ہے۔ تو کتنا خوبصورت میسیج ہے اس کے آخر میں کہ نعمتوں کو آزمائش سمجھو گے تو ڈرتے ہوئے استعمال کرو گے، اور اگر تم نے ان کو اپنا حق سمجھا تو لے کر اکڑنے لگو گے۔ اور مجھے آپ کو یہی گول دیا جا رہا ہے کہ اللہ کے نام پر اپنے آپ کو خالص کر لو، خود کو فوکس کرو۔ اب دیکھیے آج تک میں نے اپنے کتنے لوگوں کو خوش کرنے کی کوشش کی، کیا ہو گئے؟ سرٹیفکیٹ ملا، آج ذرا جا کے ہسبینڈ سے تو کہیے ذرا مجھے ایک سرٹیفکیٹ تو دے، اچھی بیوی ہونے کا، دی بیسٹ وائف۔ ہاں وہ کہیں گے یو آر ون آف دی بیسٹ وائف، پوری نہیں کہیں گے۔ بچوں سے ذرا جا کے اچھا ایک فتویٰ تو لیجئے، بیٹا یو کین یو گیو می دا ٹائٹل آف بیسٹ موم؟ وہ دیں گے کب؟ جب آپ اس وقت ان کی بات مانیں گے۔ اور اگر وہ سب دے بھی دیں، آپ اللہ کو ناراض کر کے اپنے بچوں اور شوہر کو کسی بات پہ خوش کر بھی لیں، تو کیا وہ سرٹیفکیٹ منکر نکیر ایکسیپٹ کریں گے؟ قبر میں یہ معاملہ چلے گا؟ حشر کے میدان میں کیا میری آپ کی اس بارے میں کوئی مدد ہوگی؟ تو کرنا کیا ہے کہ اپنے رب پر نظریں لگا لیجئے۔ میرا رب، آپ کا رب مجھ سے آپ سے بہت پیار کرتا ہے، قدردان ہے، اس کی بات پہ چل کے انشاءاللہ چلیں گے تو خیر سے ہماری زندگی بھی خوبصورت ہوگی اور آخرت بھی اچھی ہوگی۔ اللہ تعالیٰ میں اس صورت پہ عمل کی توفیق عطا فرمائے۔ اس کی تلاوت سنتے ہیں تاکہ آپ محسوس کریں کہ آپ نے کیا پڑھا۔ اب آپ بے شک آنکھیں بند کر کے سنیں اور دیکھیں کہ ابھی جتنی آیتیں ہیں اس کے اندر سے آپ کو کیا بات ابھی تک یاد ہے۔
قُلْ إِنَّنِي هَدَانِي رَبِّي إِلَى صِرَاطٍ مُسْتَقِيمٍ دِينًا قِيَمًا مِلَّةَ إِبْرَاهِيمَ حَنِيفًا وَمَا كَانَ مِنَ الْمُشْرِكِينَ قُلْ إِنَّ صَلَاتِي وَنُسُكِي وَمَحْيَايَ وَمَمَاتِي لِلَّهِ رَبِّ الْعَالَمِينَ لَا شَرِيكَ لَهُ وَبِذَلِكَ أُمِرْتُ وَأَنَا أَوَّلُ الْمُسْلِمِينَ قُلْ أَغَيْرَ اللَّهِ أَبْغِي رَبًّا وَهُوَ رَبُّ كُلِّ شَيْءٍ وَلَا تَكْسِبُ كُلُّ نَفْسٍ إِلَّا عَلَيْهَا وَلَا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَى ثُمَّ إِلَى رَبِّكُمْ مَرْجِعُكُمْ فَيُنَبِّئُكُم بِمَا كُنتُمْ فِيهِ تَخْتَلِفُونَ وَهُوَ الَّذِي جَعَلَكُمْ خَلَائِفَ الْأَرْضِ وَرَفَعَ بَعْضَكُمْ فَوْقَ بَعْضٍ دَرَجَاتٍ لِيَبْلُوَكُمْ فِيمَا آتَاكُمْ إِنَّ رَبَّكَ سَرِيعُ الْعِقَابِ وَإِنَّهُ لَغَفُورٌ رَّحِيمٌ وَهُوَ الَّذِي جَعَلَكُمْ خَلَائِفَ الْأَرْضِ وَرَفَعَ بَعْضَكُمْ فَوْقَ بَعْضٍ دَرَجَاتٍ لِيَبْلُوَكُمْ فِي مَا آتَاكُمْ إِنَّ رَبَّكَ سَرِيعُ الْعِقَابِ وَإِنَّهُ لَغَفُورٌ رَّحِيمٌ۔